الرحمن حضرت شاہ صاحب رحمت اللہ علیہ بنیادی طور پہ جب اللہ میں یہ بات بیان کر رہے ہیں کہ شریعت کے احکامات اس میں کوئی نہ کوئی حکمت ضرور ہوتی ہے اور ایسے نہیں ہے کہ محض اللہ نے کہہ دیا لہذا یہ کام کر لو اس میں کوئی حکمت نہ ہو اور اس میں انہوں نے کیا کیا حکمتیں ہوتی ہیں اس کے اصول کے مطابق ایک بات یہ کہی کہ کبھی کبھی وقت میں حکمت ہوتی ہے کہ وقت کون سا ہے پھر اس دوسرے اصول کو اپناتے ہیں اور کہتے ہیں کہ کبھی کبھی جگہ میں یہ موقع ہوتا ہے کہ اس موقع پہ یہ کام ہونا چاہیے یا نہیں ہونا چاہیے کبھی کبھی کہتے ہیں کہ کسی عمل کو روکنے کی وجہ یہ ہوتی ہے کہ شریعت میں تعدیل شریعت میں تبدیلی شریعت میں صحیح راستے سے ہٹنا کبھی یہ خوف ہوتا ہے کہ اس وجہ سے لوگ حکمت کے ساتھ بات کرتے ہیں یہاں سے پہلی چیز کا تعلق ہے کہ شریعت میں بار بار مواقع وقت دیکھا جاتا ہے کہ وقت کیا ہونا چاہیے اور کس وقت پہ کون سی چیز مناسب ہے انہوں نے بتایا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ظہر سے پہلے چار سنتیں پڑھنے کی جو حکمت بیان کی تھی وہ یہ تھا کہ آپ نے فرمایا جس وقت لوگوں کے اعمال اوپر اللہ کی طرف جاتے ہیں اٹھتے ہیں تو میں چاہتا ہوں کہ پہلا عمل جو اللہ کے یہاں روزانہ میرا بچے ہو میری نماز اللہ تعالیٰ اس طرف عمل کے پوچھنے اور اوپر کی طرف جانے کا یہ مطلب نہیں ہے کہ اللہ تعالیٰ کسی جگہ کا مقیت ہے پیر ہے تو اس جگہ بھی بیٹھا ہوا ہے اللہ کے لیے ساری سمتیں برابر سب چہرے برابر یہ عقیدے کی بات ہے کہ اللہ تعالیٰ عرش پر بیٹھا ہوا نہیں اللہ کا جسم نہیں ہے اسی لیے جن لوگوں کو عقیدے میں گمراہی کا سامنا کرنا پڑا وہ ایسے بھی تھے جنہوں نے کہا کہ اللہ عرش سے ایک انگلی بھی نہ کم ہے نہ زیادہ اللہ کا جملہ ہے اس لیے کہ اللہ کی ذات کو کسی زمانے میں اور کسی سمت میں محدود نہیں کیا جا سکتا اللہ نے قرآن میں کہا ہے کہ وہی ہے تمہارا پروردگار اللہ کا سما جو آسمان میں ہے اور پھر ارض اور جو زمین میں ہے تو زمین میں بھی وہی اللہ ہے آسمان میں بھی وہی اللہ ہے تو اللہ تعالیٰ کسی جگہ کے ساتھ مقید نہیں اس لیے بعض بے اختیار واعظ کرنے والے جو کہتے ہیں کہ اللہ تعالیٰ سے ملنے کے لیے صلی اللہ معراج میں گئے اور یہ وہ تو اللہ سے ملنے کے یہ کیا معنی ہے کہ خدا بھی وہاں بیٹھا ہوا تھا جس سے وہ ملنے گئے اللہ تعالیٰ اتنا ہی قریب تھا رسول اللہ صلی اللہ علیہ وسلم کے معراج کی رات میں جتنا وہ قریب تھا رسول صلی اللہ علیہ وسلم کے ساتھ مچھلی کے پھر خدا کے لیے کوئی جگہ مقرر نہیں خدا کے لیے کوئی سمت مقرر نہیں ہے کہ وہ دائیں ہیں بائیں ہیں اوپر ہے نیچے ہے بلکہ وہ اس قید سے آزاد ہے یہ سمتیں یہ زمانہ یہ جگہ یہ دایاں بایاں یہ سب چیزیں اللہ نے پیدا کی ہیں یہ اللہ کی مخلوق ہے تو اللہ خود ہی اپنی مخلوق میں آپ کو سنا جائے گی کیسے ہو سکتا ہے تو خلق سے بولتے ہیں کہ اللہ تعالیٰ اوپر ہے خلق میں چونکہ اوپر کو عظمت کے معنی میں لیا جاتا ہے اس لیے آپ اوپر کو اٹھاتے ہیں اشارہ اوپر کو کرتے ہیں تو یہ خلق ہے زبان ہے اس لیے بولتے ہیں ورنہ اللہ حقیقت میں کسی سمت میں کسی جہت میں کسی سائز میں اللہ تعالیٰ بنا ہوا نہیں ہے وہاں کرنا تو پھر رسول اللہ صلی اللہ علیہ وسلم نے کہ میری نماز سب سے پہلے آسمان کی طرف چاہیے اور پھر اسی طرح اس سلسلے کی آخری مثال جو دی انہوں نے وہ یہ تھی کہ حضرت صلی اللہ علیہ وسلم نے یہ بھی بتایا کہ بعض اوقات جو سبق ہوتا ہے شریعت اسے حکمت قرار دیتی ہے کہ یہ چیز کا سبق ہے مثلاً یہ بتایا حضرت صلی اللہ علیہ وسلم نے کہ تم لوگ جمرات میں پتھر مارو شیطان کو حج کے موقع اس کا سبب کیا ہے اس کا سبب یہ ہے کہ اللہ کی یاد اس کی حکمت کیا ہے شیطان کو کیوں پتھر مارے جائیں وجہ یہ ہے کہ تم اللہ کو یاد کرو اللہ تعالیٰ کے دشمن سے اپنی نفرت کا اظہار ہویا کرتا ہے. پھر اس کی آخری مثال انہوں نے دی, انہوں نے کہا اب دیکھو بلی ہے اور کسی چیز میں اس نے منہ ڈال دیا تو شریعت نے اس کا کیا حکم دیا ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم کا ایک جملہ انہوں نے نقل کیا ہے کہ انا لیست بنجس, حضور اکرم صلی اللہ علیہ وسلم فرمایا وہ فی الحجرہ اور بلی کے بارے میں کہ یہ بلی جو ہے کہ ناپاک جانور نہیں ہے. انما ہی من التوابین علیکم والتوابات, اور یہ بلی اور بلیاں جو ہیں اور بلے جو ہیں یہ تو دن رات ہمارے گھر میں آنے جانے والی چیز ہے. تو یہاں پر رسول اللہ صلی اللہ علیہ وسلم نے بتا دیا اس کی وجہ. پہلی بات تو یہ ہو گئی کہ حدیث ہے حضرت کبشہ رضی اللہ عنہ کی, اور یہ کبشہ جو ہیں رضی اللہ عنہ یہ صحابی ہیں حضرت کعب بن مالک رضی اللہ عنہ. اور کعب بن مالک رضی اللہ عنہ مشہور صحابہ کرام رضی اللہ عنہ میں سے ہیں. تو ان کے سسر آئے صحابی میں مشکات وغیرہ میں ہر جگہ یہ حدیث مل جائے گی. تو انہوں نے وضو کرنے کے لیے بیٹھے اور یہ حدیث متعدد صحابہ کرام رضی اللہ عنہ سے واقعہ ایک ہی طرح کا ہے تقریباً. مثلاً یہ بھی آیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم مدینہ منورہ سے باہر ایک وادی ہے لہان, وہاں پر تشریف لے گئے اور آپ نے زینب رضی اللہ عنہ سے کہا کہ مجھے وضو کرا دو, تو وہ وضو کے لیے پانی لے گیا. ایک جگہ ایک اور صحابی رضی اللہ عنہ کے ذکر آیا ہے کہ وہ وضو کرنے لگے تو بلی آ گئی. اس لیے کہ پالتو جانور تھا, لوگوں کے گھروں میں آتا جاتا تھا کہ بلیاں بھوکی رہتی تھی, تو رسول اللہ صلی اللہ علیہ وسلم نے بھی وہی کیا. اور یہ جب اپنے سسر کو اپنے کبشہ رضی اللہ عنہ وضو کرانے لگی تو انہوں نے بھی ان کے سسر قتادہ رضی اللہ عنہ نے بھی یہی کیا. اور حضرت انس رضی اللہ عنہ کی روایت میں آتا ہے کہ ایک اور صحابی رضی اللہ عنہ بھی یہی کیا, اور وہ یہ تھا کہ انہوں نے دیکھا بلی آ رہی ہے پانی پینا چاہتی ہے, تو انہوں نے برتن کو ذرا سا اٹھا دیا تاکہ پانی پینے میں بلی کو آسانی. بلی نے پانی پیا چلی گئی اور جو باقی پانی تھا اس سے وضو کر لیا. تو یہ جو حضرت جس روایت کا حوالہ دے رہے ہیں شاہ اللہ رحمۃ اللہ علیہ, اس لیے یاد ہے کہ کبشہ رضی اللہ عنہ کہتی ہیں کہ میں نے بڑے تعجب سے اپنے سسر کو دیکھا کہ انہوں نے کیا کیا ہے. تو انہوں نے کہا بیٹی بات یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ یہ ایسے ہی ہوا تھا, اور آپ نے بلی کے پیئے ہوئے پانی سے وضو فرما لیا تھا, اور آپ نے یہ کہا تھا کہ انما ہی من التوابین علیکم بالتوابات, کہ یہ تو بلیاں یا بلیوں کا لفظ کہا تھا, ابھی التوابات یا بلیوں کا لفظ کہا تھا کہ بلیاں اور بلے جو ہیں وہ تمہارے آنے جانے والے ہیں گھروں جانور ہیں, یہ کسی چیز میں اگر وہ ڈال دیں تو اس کے استعمال میں کوئی حرج نہیں. یہ تو ہے حدیث. اس میں جب فقہا نے بحث کی تو فقہا نے کہا کہ ایک تو یہ چیز ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم یہ جو فرما دیا کہ بلیاں نجس نہیں ہیں, تو اس کا مطلب ہے کہ بلی ایسا جانور ہے جو پاک ہے. اگر کسی انسان کے کپڑوں سے لگ گیا, ہاتھ لگ گئے, تو بلی پاک ہے, ناپاک نہیں ہوتی. اسی طرح اگر وہ بلی کوئی جب تک اس کے منہ میں جیسے اسے چوہے کو کھایا, تو اب وہ تو خون کا اثر ہے, گوشت کا اثر ہے, تو اس کے فوراً بعد وہ پانی میں منہ ڈال دے تو پھر تو اس پانی کو استعمال نہ کیا جائے. اور ایک روایت میں آؤں یوسف رحمت اللہ نے فرمایا کہ بلی جب کھاتی ہے کسی چیز کو تو اس کے بعد وہ اپنی زبان سے اپنے منہ کی صفائی کر لیتی, تو تم دیکھو اگر اس نے صفائی کر لی اپنے منہ کی تو پھر وہ مکروہ ہی نہیں رہا. حنفی فقہا اس بات سے فتویٰ دیتے ہیں, کہتے ہیں کہ بلی کا جھوٹا مکروہ تنزیہ ہے. مکروہ تنزیہ کا مطلب یہ کہ تھوڑی بہت اس میں کراہت پیدا ہو جاتی ہے, بعض ذرات اسے کراہت تبعی بھی کہتے ہیں, یعنی تبن جی نہیں جاتا کہ بلی نے جگہ سے پانی پی لیا. اب آدمی کے پاس اگر اور پانی ہے تو یقیناً اس سے وضو کرنا چاہیے, جو زیادہ بہتر چیز ہے. اور رسول اللہ صلی اللہ علیہ وسلم نے جواز کے لیے بتا دیا کہ اگر بلیاں پانی پی لیں تو کوئی حرج نہیں. اچھا اب اس کے شاہ صاحب ثابت کیا کر رہے ہیں؟ وہ کہتے ہیں کہ اگر فرض کر لو کہ تم سے پوچھتا ہے کہ بلی کے پیئے ہوئے پانی سے وضو کرنا کیسا ہے اور تم کہتے ہو ٹھیک ہے, تو اس کی وجہ کیا ہے؟ تو کہ اس کی کیا بات ہے؟ تو پھر بات سے یہ بتائی جائے گی کہ چونکہ ان بلیوں سے عام طور پہ بچنا ممکن نہیں, پالتو جانور ہوتے ہیں, کوئی بچ نہیں. اس کی دو مثالیں شریعت میں اور مل جائیں گی. जैसे छोटे बच्चे होते हैं तो बच्चा छोटा किसी पानी में हाथ डाल दे तो फुकहा उसे भी मकरूह तंजीह लिखते हैं इतने के बच्चे के हाथों की बाकी नापाकी का कोई इल्म नहीं होता लेकिन वो कहते हैं कि ठीक है अगर और पानी नहीं है जिसके इस्तेमाल में कोई हर्ज नहीं दूसरी मिसाल उसकी ये देते हैं कि जैसे रास्ते का कीचड़ है अब जब तक कीचड़ में यकीनी तौर पर गंदगी नहीं है वो कीचड़ पाक है क्योंकि हर आदमी को अगर आप फतवा देने लगे कि कीचड़ नापाक है तो कौन आदमी अपने कपड़े भिजा सकता है बारिशें होती हैं जाहिर है हर जगह शहर नहीं है हर जगह बचना मुमकिन भी नहीं गाँव होते हैं देहात होते हैं उस जमाने में भी थे अब भी अच्छे अच्छे शहरों में भी जब बारिश बरसती है तो पानी गंदला हो जाता है अब चूंकि आमतौर पर बचना मुमकिन नहीं होता तो लोगों की आसानी के लिए शरीयत ने यह हुक्म दे दिया कि बिल्ली पानी पी ले बच्चा पानी में हाथ डाल दे रास्ते का कीचड़ वगैरह है तो इससे ज्यादा तरद्दुद नहीं करना चाहिए बस ठीक है अल्लाह ताला इस पर माफी है अगर और पानी नहीं मिलता तो तुम इस पानी से वजू भी कर सकते हो किया भी जा सकता है इस्तेमाल भी किया जा सकता है अच्छा साहब रहमतुल्लाह उसके बाद एक और हिम्मत की बात करते हैं वो कहते हैं कि कभी कभी मुकाम देखना पड़ता है कि किस मुकाम की बात है मौका क्या है और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हिकमत बयान कर दी कि किस मौके पर शरीयत का क्या हुक्म है इसकी शाहब रहमतुल्लाह ने यहाँ से मिसालें शुरू की हैं और वो मिसालें जो देते हैं इसमें काफी मिसालें दी हैं पांच मिसालें हजरत ने दी और वो कहते हैं कि किस मौके पर क्या चीज होनी चाहिए ये है समझने की बात और फिर कहते हैं कि इन्नल हिकमत फी दफ़ो मुफ़सिदल मुफ़सिदतिन कभी कभी ये होता है कि दफ़ो मुफ़सिदतिन कि किसी चीज में फसाद होता है उसको हटाना शरीयत किसी काम से रोक देती क्यों रोकती है आप कहेंगे उसमें क्या हिकमत है शरीयत ने इसे क्यों मना करा दिया मना करने की वजह यह है कि उसमें कोई ना कोई नुकसान पाया जाता था जो आम आदमी को पता नहीं था अंबिया अलैहिस्सलाम ने महसूस कर लिया कि इसमें ये है नुकसान इसलिए नबी अलैहिस्सलाम मना कर देता है कि देखो ये काम ना करना अब आम आदमी को नहीं पता ऐसी है जिस डॉक्टर को भी मना कर देता है कहता है कि जी आप ये फल ना खाएं अब वो कहे क्यों ना खाऊं डॉक्टर कहते हैं आम आप खा लिया करें शुगर है लेकिन ऐसा आम जिसमें जो कम दर्जे की मिठास हो या ऐसे फल खा लिया करें जिसमें कम दर्जे की मिठास हो सबको कहते हैं कि आम तो वो भी है और आम वो भी है इसमें ज्यादा मिठास होती है लेकिन डॉक्टर जानता है कि इसमें क्या हिम्मत है मना करने में और किस चीज की इजाजत देने में क्या हिम्मत है इसी तरह इंजीनियर है वो जानता है कि किस तरह कितने कितना सरिया पड़ना है कितने सीमेंट के साथ उसकी रेशो बैठती है तो ये सब चीजें इंसान को जो जानते हैं इल्म वाले वो मना कर देते हैं और कभी कभी बयान नहीं करते कि इसकी हिकमत क्या अब हर आदमी जो छत डालता है इंजीनियर कहता है कि इतना सरिया इसमें इस्तेमाल कर लो कहते हैं अच्छा दूसरी मंजिल आ गई अब इतना कर दो अब ये पिलर हटा दो तो हर आदमी क्या अच्छे अच्छे पढ़े लिखे नहीं समझते वो कहते हैं नीचे से पांच पिलर आ गए थे ऊपर जाकर उस इंजीनियर ने तीन करवा दिए कि वो जानता है उसकी हिम्मत के तीन क्यों करवा दिए क्योंकि उसके जहन में कोई खास रेशो है कोई खास निस्बत तनासब है कि किस निस्बत से सरिया और सीमेंट बिल्डिंग को महफूज रखेगा इसी तरह अंबिया अलैहिस्सलाम भी कभी बताते हैं कभी नहीं बताते वो कहते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को देखो मौके पर कभी कभी हिकमत का इजहार फरमा देते थे कि मैं जो तुम्हें मना कर रहा हूं इस काम से इसकी क्या हिकमत है मसलन कन्नम ये जैसे कि हदीस में आ गई के बाद कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने रीदा से रीदा से मना करना इन्नमा हुआ और बताया कि इसमें मकाफत उतर रहे वलदे बच्चे का नुकसान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने गीला से मना किया गीला से जो लफ्ज यहाँ पर शाह साहब ने इस्तेमाल किया है ये हदीस है बड़ी बड़ी असल में बहुत सी अहदीस है इसमें लफ्ज आया है गैर और गैर का मतलब है कि औरत जब उम्मीद से हो तो अपने बच्चे को दूध पिलाए और गैर का मतलब ये भी है कि औरत जब उम्मीद से हो तो उसका शौहर उसके करीब जाए हत्ता के उसके लिए दूसरे बच्चे की उम्मीद पैदा हो जाए तो पहला बच्चा जो दूध पीता है इसका नुकसान हो सकता है इसलिए उन्होंने कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस चीज को बताया गैर का लफ्ज जो है غوائی آفتیں اس معنی میں استعمال ہوتا ہے جیسے کوئی چھپی ہوئی چیز ہوتی ہے آفت کا مصیبت کا نہیں بتا ہوتا کہاں سے آ جائے تو ہے اس معنی میں کہ وہ بچے کو نقصان ہوتا ہے چھپا ہوا اس لیے غیر کا لفظ بنیادی طور پر وہاں آتا ہے جہاں چیزوں میں چھپائی ہوتی ہے چیزیں چھپی ہوئی ہوا کرتی ہیں بغول ہوتا ہے نا کانٹا یہ لگ جاتا تھا لوگوں کو اور کبھی کبھی اچانک بھی لگ جاتا تھا صحرا میں سفر کرتے تھے اس لیے بغول کے کانٹے کو یہ نام دیتے تھے ان میں غیلان یعنی ایسی چیز ہے جو چھپی ہوئی ہے چھپا ہوا کانٹا ہے کہ بھی لگ سکتا ہے آدمی کو اسی بغول کے لیے سمورا کا لفظ بھی عربی میں استعمال ہوتا ہے جابر بن سمورا رضی اللہ عنہ ہیں صحابی ان کے والد کا نام بھی آتا ہے تو اس کو حضرت عمر رضی اللہ عنہ نے بھی ایک جگہ کئی جگہ حدیث میں یہ لفظ آیا ہے لفظ کو اگر آپ سمجھنا ہو تو اس میں بنیادی طور پہ چھپنے کا معنی پایا جاتا ہے حضرت عمر رضی اللہ عنہ کے زمانے میں صنعاء یمن میں ایک بچے کو لوگوں نے خفیہ طور پہ مار دیا تھا تو اس میں آیا کہ ان صبیان قتل بصنعاء غیلا کہ ایک بچہ مار دیا گیا صنعاء میں یمن میں غیلا چھپ کے چوری چھپ کے حضرت عمر رضی اللہ عنہ نے ایک اس بچے کے خون میں سات یمنیوں کو پھانسی دے دی حضرت عمر رضی اللہ عنہ سے کہا گیا کہ ایک بچے کے خون میں سات آدمیوں کو پھانسی دینا یہ عجیب معاملہ ہوتا ہے انہوں نے کہا تم عجیب کی بات کرتے ہو اللہ کی قسم پورا صنعاء اور پورا یمن اگر اس بچے کے خون میں شریک ہوتا تو میں سب کو پھانسی دے دیتا نہ کسی کو درد دیتا میں تو غیب کا مطلب چھپی ہوئی چیز اب اصل حدیث میں یہ آیا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ابتدائی دور میں منع فرما دیا کہ تم میں سے جب کسی انسان کے یہاں بچہ ہو اور ماں دودھ پلا رہی ہو تو اس کے قریب نہ جاؤ کیونکہ عربوں میں طبی طور پر یہ مشہور بات تھی سب جانتے تھے کہ اس حالت میں اگر عورت دوبارہ امید سے ہو گئی تو وہ پہلا بچہ جو دودھ پیتا ہے اس کی وجہ سے اس کا نقصان ہو جائے گا حضور اکرم صلی اللہ علیہ وسلم نے بھی ایک جگہ فرمایا آپ نے کہا جب کوئی شخص ایسے کرے گا تو پہلے بچے کا اتنا نقصان ہو جائے گا کہ جب وہ بڑا ہوگا تو گھوڑے پر بیٹھ نہیں سکے گا گر جائے گا ماں کے دودھ میں اثر بدل جائے گا تو منع کرتی دو احادیث الگ الگ ہیں ایک یہ ہے کہ ماں سرے سے دودھ پلائے ہی نہیں یہ حدیث الگ ہے مذمت کی ہے رسول اللہ صلی اللہ علیہ وسلم نے ایسی ماں کو نہ پسند کیا ہے جب اپنے بچوں کو دودھ نہ پلانا اور آپ نے فرمایا کہ عورت کو اپنی جوانی اور حسن زیادہ عزیز ہو جائے مفہوم اس حدیث کا یہ ہے اور وہ اپنے بچے کو دودھ نہیں پلاتی اور اس کا نقصان 18 سال کے بعد ظاہر ہوتا ہے جب اس کا بچہ میدان جنگ میں گھوڑے کی پیٹھ پہ بیٹھ نہیں سکتا جم نہیں ڈرتا خوف آ جاتا ہے تو فرمایا کہ نقصان اس وقت کر کے ظاہر ہوتا ہے یہ احادیث الگ ہیں ماں کے دودھ کے پلانے کے حکم میں دوسری قسم کی احادیث وہ ہیں جن میں رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ کب تک دودھ پلایا جائے اور کب تک دوسرا بچہ ہونا چاہیے تو آپ نے فرمایا کہ دیکھو پہلا بچہ جب تک دودھ پیتا ہے دوسرا نہیں ہونا چاہیے اس سے پہلے بچے کا دودھ خراب ہو جائے یہ عربوں میں طبی طور پر مشہور تھا عرب تو ایک ایک چیز کو بہت باریکی سے دیکھتے تھے اور بڑی خوبیاں تھیں ان لوگوں یہ جتنی ان کی برائیاں آتی ہیں نا عربوں کی یہ داخل تھے ایسے تھے ایسے تھے یقیناً تھے اس میں کوئی شبہ نہیں تاریخ اور حدیث کو کون جھٹلا سکتا ہے مگر اس کے ساتھ ساتھ جو کوالٹیز تھیں ان کی وہ بھی کمال تھی اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے دنیا میں بھیجنے سے پہلے اللہ نے عرب اور عجم مشرق اور مغرب سب کو دیکھا اور خدا سب سے ناراض ہوا اور سوائے چند ایک اہل کتاب کے جو خدا کی عبادت کر رہے تھے اور پھر آپ نے فرمایا اللہ کی نگاہ پڑی ان عربوں پہ اور ان عربوں میں سے اس خاندان پہ اور پھر بنو ہاشم پہ اور بنو ہاشم میں سے میرے پہ اور اللہ نے مجھے چنا اور میں پوری دنیا کا نچوڑ اور کھلا تھا یہ جو رسول اللہ صلی اللہ علیہ وسلم کا یہ کہا تو اس کی وجہ یہ کہ عربوں میں بہت سی کوالٹی تھی اب یہ عرب ننگے ہو کے طواف کرتے تھے تو سارا عرب تھوڑے ہی کرتا تھا یہ تو قریش تھے جو لوگوں کو کراتے تھے قریش کبھی ایسے نہیں اسی طرح بچوں کو زندہ درکور کرتے تھے کون کرتا تھا چھوٹے درجے کے لوگ کرتے تھے ये बड़े-बड़े जो कबाइल थे कुरैश वगैरह कुल अपनी बेटियों को नहीं जिंदा दफन करते थे सोचते भी नहीं थे ये तो तमाशा देखते थे छोटे लोगों के साथ छोटे कबाइल के साथ जो छोटा कबीला आता था उसको कैसे देंगे उनके दबाव करो उसी ये बेहयाई और ऐसी चीजें करते थे इनकी इजारादारी की कुरैश की किसी वजह से ये अरफात ही जाते हज में मीना में गए और मीना में बैठ के बस बाकी लोग कहते थे जाओ अरफात अल्लाह को याद करो और वापसी के वापसी में कहते थे फिर हमारे पास मीना आके है खुद नहीं जाते तो इनमें क्वालिटीज भी इसी तरह की थी नस्ल की इबादत की जानवरों की इबादत की लड़ाई में इनके इनका मैदान था फसाद और बलागत में अरबों के मुकाबले में कौन हो सकता था तो उस वक्त अरबों का जो तिब था वो ये बताता था कि इससे बच्चे के दूध में नुकसान पैदा हो जाता है अब एक बच्चा दो साल तक दूध पीता है दो साल तक शौहर कैसे सबर करे इसीलिए शरीयत ने भी उसके लिए मुतअज्जिद शादियों की इजाजत दे दी फिर इसी तरह शरीयत ने लोगों के लिए इजाजत दे दी कि वो बांदियां अपने लिए रख सकते हैं जबकि शरई जिहाद ये सारा एक निजाम था होता यह है कि लोग उस निजाम में से एक चीज निकाल लेते हैं और कहते हैं कि इसका क्या फायदा घड़ी है उसकी सुइयां कोई निकाल के इसका क्या फायदा तो बेटी से घड़ी में लगाओगे तो तुम्हें फायदा पता चलेगा ना ये पूरे का पूरा एक निजाम था कि एक दूसरे से मजबूत अब भी है उस वक्त भी था लोगों ने जाके दस्तखत कर दिए कि दुनिया में गुलाम और बांदियां नहीं बनाई जाएंगी ठीक हो गया उसका मुतबादल क्या किया ये भी सोचा दस्तखत करने वालों ने कि फ्रांस के इंकलाब के बाद दुनिया की सारी कौमें इकट्ठी हो गई उनका इस चीज ने आजादी इसमें आजादी इसमें आजादी अब आखिरी चीज जो चल रही है और आमदन हो चुकी है मुसलमान दुनिया में और वो ये मजहब की आजादी कि कोई मजहब कबूल कर लो तुम पे कोई पाबंदी नहीं अमलन तो ऐसे ही है दास्तान में हिंदू हो जाए ईसाई हो जाए सिख हो जाए कोई पूछने वाला नहीं है खिलाफत उस्मानिया के जमाने में मजहब तब्दील ही किया जा सकता था ये वो चीज थी जो इन्होंने खत्म कर दी थी और अमलन मुसलमान दुनिया में खत्म कर दी अब कोई पूछे मुसलमान भी जाके सारे हमारे दस्तखत करके चले आए कि तुम जिन सिस्टम पे दस्तखत कर रहे हो इसका मुतबादल दुनिया में कहां है इसका कोई मुतबादल भी तो सोचो यूरोप ने तो मुतबादल सोच दिया उन्होंने कहा इसकी नहीं करो बाकी जो मर्जी करो क्लब खुले या जो मर्जी करो इस्लाम ने भी इसकी इजाजत नहीं दी तो ये अरबों के तिब में मशहूर था जब वो कहते थे दो साल तक जब तक दूसरा बच्चा उसके बाद वो कहना दो साल तक पहले बच्चे को दूध पिलाए हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरादा फरमा दिया कि अरबों के इस तिब के मुताबिक मना करते लोगों को और सहाबा इकराम के नाम में ये बात चली और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फिर अपने इरादे को मुंतवी कर दिया और आपने फरमाया ये देखिए दो अहदीस अलग अलग है एक दूध पिलाना वो पहले बात है एक ये कि दूध पिलाने से बच्चे को नुकसान हो पहले बच्चे को तो इससे फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मेरा इरादा था कि मैं मना कर दूं लेकिन मैंने फिर इसलिए मना नहीं किया कि जो ईसाइयों के बच्चे हैं रूम और फारसी ईरानियों के बच्चे हैं इनको देखो इनको तो वो जो एक बच्चा है फिर माँ दूध पिलाती है ताकि दूसरे की उम्मीद हो जाती है क्योंकि अमल इनको नुकसान नहीं देता फिर मैंने सोचा कि बिल्कुल ठीक है तुम्हें इजाजत मिल जानी चाहिए तो इसलिए फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने इरादे को अमलन नाफिज नहीं किया शाहसाब रहमतुल्लाह अलैह उन अहदीस को लाए हैं जो अहदीस पहले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इरादा था अगर पहला इरादा आपका देखा जाए और दूसरा दूसरी बात देखी जाए तो इस दूसरे इरादे ने पहले इरादे को मंसूख कर दिया हदीस में बहुत बड़ा इल्म है ये अगर किसी इंसान को ये इल्म आता हो तो हदीस में बड़ा उसका मुकाम है कि किस हदीस ने इस हदीस को मंसूख कर दिया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये हुक्म कब दिया था ये हुक्म कब दिया था उसे तारीख का इल्म हो उसे सहाबा रज़ी अल्लाह की जिंदगी का इल्म हो एक सहाबी रज़ी अल्लाह कहते हैं कि मैं आया मदीना मुनव्वरा में और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ये सुना दूसरे सहाबी रज़ी अल्लाह बिल्कुल उसके बरक कहते हैं कि मैंने ये सुना अब देखना पड़ेगा कि पहले कौन आया पता चलता है कि इन्होंने तो 9 हिजरी में आके इस्लाम कबूल किया है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के वफ़ात से एक साल पहले जो पहला था वो तो कहीं आए थे 5 हिजरी में उस वक्त उन्होंने एक चीज का जवाब सुन लिया 9 हिजरी में आपने मंसूख कर दिया उस उनको 5 हिजरी में मना कर दिया था 9 हिजरी में इजाजत दे दी उल्टा ऐसे हिसाब हो जाता था तो हदीस के नासिख और मंसूख का इल्म अगर ना हो तो लोग बहुत ठोकर खाते हैं। इसलिए ये बड़ा मुश्किल है कि हदीसों को देख लेना और कहना कि जिस पर हदीस में जिसके आ गया है लिहाजा इस बात को जायज है या नाजायज है, ये बड़ा मुश्किल है। ये देखना चाहिए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मसलन मदीना मुनव्वरा में हिजरत हुई, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अल्लाह की लानत इन औरतों पे जो कब्रों को देखने जाती हैं, कब्रिस्तानों में जाती हैं, सख्ती से मना कर दिया। 7 हिजरी में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दूसरी बात इरशाद फरमाई, आपने फरमाया मैंने तुम्हें मना किया था कब्रों में ना जाया करो, मर्दों औरतों सबको मना था, और आपने फरमाया अपने अल्लाह से दुआ मांगी दरख्वास्त की कि मैं अपनी वालिदा की कब्र देखना चाहता हूँ, उससे आमिना की, तो अल्लाह ने मुझे इजाजत दे दी। फल आन जुरूहा, अब तुम भी जाया करो कब्रिस्तानों में और इससे तुम्हें अपना मरना याद आएगा, आखिरत याद आएगी। अब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने पहले मना कर दिया फिर जब इजाजत दी इस पाबंदी को उठाया तो कहीं हदीस में यह नहीं आया कि आपने कहा कि औरतों को अभी मना करता हूं, फरमा देते ना औरतों को मना करता हूं बात ना हो जाए, नहीं कहा। ये दलील है हमने भी कहा कि मकसूद में सरस्वती रहमतुल्लाह वगैरह इसको लिखते हैं और वो कहते हैं ये दलील है इस बात की कि औरत को कब्रिस्तान की वजह से जाना पड़ जाए और ये इत्मीनान हो कि कोई गैर शरीय हरकत नहीं करेगी तो उसे जाने की इजाजत है। और ये इसकी बड़ी बड़ी अजीब बात है, मसलन भाई का किसी का इंतकाल हो गया है और बाहर के मुल्क में अब वो आती है तो उसे बहुत तुम कब्रिस्तान आ जाओ, उसके लिए तो बहुत मुसीबत की बात है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इजाजत दी जब इत्मीनान हो कि इसके लिए कोई मसला नहीं, तो अपने भाई की शौहर की वालिद की बेटे की किसी की कब्र पे जाती है तो उसे एक तरह का तसल्ली मिलती है, इत्मीनान मिलता है कि चलो कोई तो निशान है जहां जाके वो अपने आंसू बहा सके ये चीजें। इस तरह हदीस में नासिक और मंसूख का इल्म ये बहुत बड़ा है और लोग चूंकि बुनियादी तौर पर जानते नहीं इसलिए कहते ये हदीस में ये आ गया, और भी हदीस में तो आया है लेकिन इस हदीस को कैंसिल करने वाली भी कहीं हदीस आई है कि नहीं आई, वो जब मिल जाती है। और सबसे ज्यादा जो आदमी इस बारे में जद्दोजहद करता और सबसे ज्यादा जिसे फिक्र रहती थी कि देखो कि मंसूख हदीस पे अमल ना हो जाए, और वो बार बार अपने अपने शागिर्दों को अपने दोस्तों को कहते थे कि ऐसी हदीस पे अमल ना कर बैठना जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मंसूख कर दियो गुनाहगार हो जाओगे, वो इमाम बुखारी पर रहमतुल्लाह कुर्दिनी ने लिखा है कि हमने उनसे ज्यादा उसमें उनके शागिर्दों के नाम आए कि उनसे ज्यादा हमने किसी शख्स को इस तहकीक में नहीं पाया। यहाँ भूनी पर रहमतुल्लाह बाकायदा तहकीक करते रहते थे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया है, देखना कि कैंसिल तो नहीं कर दिया था, कहीं मनसूख तो नहीं कर दिया था। ये जो हुक्म है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का कि आपने फरमाया मैंने इरादा कर लिया था कि तुम्हें रोक दूं, फिर मैंने जब ईरानी और रूमी ईसाइयों को देखा कि बच्चे को इससे नुकसान नहीं होता, ठीक है मैंने अपने इरादे को तर्क कर दिया, तो वो जो पहले रोकने का इरादा था ना उसका जिक्र शाहसाब ने ले लिया। शाहसाब रहमतुल्लाह अलैह फरमाते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो मना किया है, अब एक तो उसकी तारीखी हैसियत हो गई, एक उसका शरीय हुक्म हो गया, ये दोनों बातें होंगी, तीसरी बात उसने हिकमत क्या थी क्यों रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मना करना चाहते थे। शाहसाब ने उनवान ये रखा है कि मौके को देखना पड़ता है, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मौके को देखा और आपने फरमाया मुझे डर था कि कहीं बच्चे को नुकसान ना हो जाए, जो पहला बच्चा है दूध पी रहा है कि वो बुजदिल ना रह जाए, तो मैं इस वजह से मना करना चाहता। ये है हिकमत। फिर शाहसाब रहमतुल्लाह इनकी और मिसाल लाए, वो कहते हैं कि कभी कभी शरीयत किसी काम से जो मना करती है और मुखालफत फिरकत में नल कुफार, कि काफिरों के किसी फिरके की मुखालफत करनी होती है, कौले ही सल्लल्लाहु अलैहि वसल्लम, जैसे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इन्ना तस्लहु बैन मरनाई शैतान व हीना इज़िन यस्जुदु लहा कुफार। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया देखो ये तो तुलु होता है शैतान के दो सींगों के दरमियान, और उस वक्त में काफिर इसे सजदा करते हैं। ये भी एक हदीस का टुकड़ा, और ये हदीस जो है हज़रत अबू नुजैह रहमतुल्लाह की रिवायत है। अबू नुजैह जो है ये अमर इब्ने अब्बसा, अमर इब्ने अब्बसा बनु सुलैम है रजी अल्लाह अन्हु, अमर इब्ने अब्बसा रजी अल्लाह जो है ये बनु सुलैम से اس قبیلے سے ان کا تعلق تھا اور بہت قدیم مسلمان ان کا اپنا دعویٰ یہ تھا کہ یہ چوتھے مسلمان تھے حضرت ابوذر غفاری رضی اللہ عنہ اور ان کی والدہ ایک حضرت ابوذر غفاری رضی اللہ عنہ کے گویا کہ یہ ماں جائے بھائی تھے ان کی دونوں کی والدہ کا نام رملہ تھا اور یہ ان لوگوں میں سے تھے جو بجلی تھے بجلی ایک قبیلہ تھا بجلی بنت حناد ابن مالک بجلی جو تھیں وہ صحابزادی تھیں حناد تھی اور وہ بیٹے تھے مالک کے تو یہ حدیث میں جو بجلی کا لفظ آتا ہے نا بعض صحابہ رضی اللہ عنہ کے ساتھ وہ بجلی تھے تو اصل میں یہ بجلی جو قبیلہ تھا انہی لوگوں کا تھا اور پھر یہ ان لوگوں میں سے تھے جنہوں نے زمانہ جاہلیت میں بھی کبھی حضرت عمر بن عبسہ رضی اللہ عنہ نے بتوں کی عبادت نہیں کئی نام ایسے ملتے ہیں کہ انہوں نے جاہلیت کے دور میں بھی بتوں کی عبادت نہیں کی تھی جو لوگ کہتے ہیں نا کہ صرف سیدنا علی رضی اللہ عنہ تھے اور ایک یہ گھرانہ تھا جو بتوں کی عبادت نہیں کرتا تھا باقی سب مبتلا تھے یہ صحیح نہیں ہے تاریخی طور پہ کئی ایک صحابہ کرام رضی اللہ عنہ کے نام مل جائیں گے اور یہ ان لوگوں میں سے ہیں جنہوں نے بتوں کی عبادت نہیں اور وہ ان کے ساتھ تھے کہ لوگوں کو روکتے تھے بتوں کی عبادت سے حضرت ابوذر رضی اللہ عنہ بھی روکتے تھے تو کسی نے کہا کہ مکہ مکرمہ میں بھی پیدا ہوا ہے وہ بھی ایسے ہی کرتا ہے تو یہ آئے رسول اللہ صلی اللہ علیہ وسلم کے پاس اور آپ نے پوچھا کہ آپ کون ہیں تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میں نبی ہوں تو انہوں نے کہا نبی کون ہوگا تو آپ نے فرمایا میں رسول ہوں اس نے انہوں نے کہا آتما و اصلت اللہ نے آپ کو بھیجا ہے آپ نے فرمایا تو انہوں نے کہا کیا کہتا ہے اللہ تو رسول اللہ صلی اللہ علیہ وسلم اس بات کا حکم دیتا ہے کہ ہم بتوں کی عبادت کو چھوڑ دیں اور اللہ کی عبادت کریں اور رشتہ داروں کو قائم کریں اور احسان کریں تین باتیں رسول اللہ صلی اللہ علیہ وسلم نے ان سے کہیں تو یہ کہتے ہیں میں نے دو آدمی پاس بیٹھے ہوئے تھے پوچھا ان سے یہ کون ہے تو آپ نے فرمایا یہ ایک آزاد ہے اور ایک غلام تو مجھے پتہ چلا کہ یہ ابو بکر رضی اللہ عنہ ہے اور یہ بلال رضی اللہ عنہ اور پھر یہ کہتے ہیں کہ میں نے کہا مجھے بھی مسلمان کر لیا تو رسول اللہ صلی اللہ علیہ وسلم مجھے بھی مسلمان کر لیا ان کا دعویٰ یہ تھا کہ یہ چوکے مسلمان اس میں بہت اختلاف ہے اور اصل بات اتنی سی ہے کہ بہت سے صحابہ کرام رضی اللہ عنہ کا دعویٰ ہے کہ میں تیسرا ہوں چوتھا ہوں سعد رضی اللہ عنہ کا میں چھٹا ہوں خالد بن سعید رضی اللہ عنہ کہتے تھے میں تیسرا مسلمان ہوں وجہ اس کی یہ تھی کہ اس وقت اتنا زیادہ خوف تھا کہ کوئی اپنے آپ کو مسلمان کہہ ہی نہیں سکتا سب چھپ تھے چھپتے تھے اکٹھے نہیں ہو سکتے تھے تو حتیٰ کہ ان کو جب مسلمان کیا رسول اللہ صلی اللہ علیہ وسلم نے تو آپ نے فرمایا کہ جب میں مکہ چھوڑوں گا پھر آ کے مجھ سے ملنا اس کا مطلب یہ ہے کہ آپ کو بالکل نبوت کے بعد حالات کو دیکھ کے اندازہ ہو گیا تھا کہ اس شہر میں رہنا چب آسان نہیں میں اگر یہ پیغام دوں گا تو ایک دن اس شہر کو چھوڑنا پڑے گا اور پھر سارا وقت گزر گیا ہے بدر احد خندق اس کے بعد بھی خیبر کے بعد یہ آئے ہیں دوبارہ رسول اللہ صلی اللہ علیہ وسلم کے بعد اور اس وقت تو ہزاروں کی تعداد میں صحابہ کرام رضی اللہ عنہ ہو گئے تھے 1400 تو یہ حدیبیہ میں ہو گئے تھے رضی اللہ عنہ پھر اس کے بعد بڑھتے رہے خیبر میں زیادہ ہو گئے تو یہ آئے ہیں اس وقت جب رسول اللہ صلی اللہ علیہ وسلم بعد زیادہ صحابہ کرام رضی اللہ عنہ کا مجمع ہو گیا تھا یہ کہتے تھے میں چوتھا تھا مگر چوتھی حضرت خدیجہ رضی اللہ عنہ تھیں رسول اللہ صلی اللہ علیہ وسلم کی صاحبزادیاں تھیں تو یہ ترتیب لگانا بہت مشکل ہے کہ کون تین کے بعد چوتھا سب سے پہلے کون تھا حضرت علی رضی اللہ عنہ تھے حضرت بکر رضی اللہ عنہ تھے حضرت خدیجہ رضی اللہ عنہ تھیں یہ تو تین نام آتے ہیں باقی ان کے بعد ترتیب دینا بہت مشکل ہے تو عمر بن عبسہ رضی اللہ عنہ نے جب وہ خیبر میں آئے ہیں تو پھر رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا اور کہا کہ مجھے بتائیے نماز کیا ہے تو رسول اللہ صلی اللہ علیہ وسلم نے انہیں نماز کے اوقات بتائے طویل حدیث اسی میں یہ آتا ہے کہ انہوں نے وضو کا بھی پوچھا صرف اتنی سی بات اس نے درج کرنے کی ہے جو اس موضوع کے مطابق ہے تینوں نے جب رسول اللہ صلی اللہ علیہ وسلم نماز کے اوقات پوچھے تو آپ نے فرمایا تین وقت ایسے ہیں جب تم سجدہ نہ کرو گے اب اس لیے سجدہ نہ کرنے میں کیا حکمت ہے نماز ہے किसी भी वक्त बड़ी याद चाहिए अल्लाह को सजदा करना है किसी भी वक्त होना चाहिए शरीयत ने क्यों तीन या पांच वक्तों से मना कर दिया तीन वक्त हुए ऐन तुलू आफ्ताब ग़ुरूब आफ्ताब और ज़वाल ज़वाल तो एक आध मिनट का ही होता है वो तो आनी जानी चीज है ना सूरज यानी साया तो तब एक लम्हे के लिए जब साये दोपहर को बराबर हो जाते हैं तो ऐन उस एक मिनट में एक दो मिनट जो आने जाने होते हैं उसमें सजदे से मना फरमा दिया एन तुलू जब वो हो रहा होता तो एक दो मिनट होते हैं उसमें भी मना कर दिया डूबने में भी मना कर दिया और ये तीन वक्त तो बिल्कुल नमाज मना कर दी ना कजा नमाज ना फर्ज नमाज ना नफल नमाज कुछ भी और दो वक्त ऐसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ाए जिसमें नफल मना थे वो फजर के बाद और असर के बाद शाहब रहमतुल्लाह के कहना ये चाहते हैं बस इतना काफी था रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मना करवा दिया कि तीन वक्त नमाज ना पढ़ना तुम पूछो कि इसमें हिकमत क्या है तो देखो कभी कभी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हुक्म देते थे साथ की हिकमत भी बयान कर देते थे और हिकमत यहां चाहता आपने खुद भी वही लिखी है फरमाते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया फजन्ना तब्रो बैना कराई शैतानी ये जो सूरज है ना ये शैतान के तीनों के दरमियान उगता है निकलता है भाई ना ये दिन यस्जुद लिल कफार और ये वो वक्त था जब काफिर इसको सजदा करते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने तशबीह हकीकत मुराद नहीं है कि कोई शैतान के सींग है और सूरज उगता है मतलब ये कि जो सूरज तुलू होता है तो इतना अजीम शान मंजर होता है कि शैतान लोगों के दिलों में पुराने जमाने में ये डालता था कि इन पर रोग तारी हो और ये सूरज की परस्तिश करे इंसान आती है महसूसात का चाहता है कोई चीज नजर आए जिसकी इबादत करनी है कोई नजर आए इंसान आती है महसूसात का चाहता है किसी की इबादत करनी है तो उसे छू सके महसूसात दिमाग पर इतने गालिब हैं कि इंसान चाहता है कि जिसकी इबादत करनी है उसको देख सके और मोहब्बत और ताल्लुक जब बहुत हो जाता है और मदारिज कुर्ब के तय होते हैं तो फिर तो ये कैफियत वैसे हो सकती है सैयदना मूसा अलैहिस्सलाम अल्लाह ताला का कुर्ब अल्लाह की खुशी उसकी रजा इतनी उसमें मामला था ऐसा कहने का कि अल्लाह ताला ने फरमाया कि तुम आके लखान को निकाल मूसा अब अपनी कौम को छोड़ के जल्दी यहां से शीप ले आए तुम पे किस वजह से तो उन्होंने कहा जिन तो ही नहीं करते ले दरवा अल्लाह इतनी जल्दी आया हूं तेरी खुशी के लिए तो अल्लाह ताला ने फरमाया इन्ना फतन्ना हो तुम्हारे बाद तुम्हारी कौम एक आजमाइश में हमने डाल दी दस दिन मूसा अलैहिस्सलाम वो अल्लाह का कुर्ब नबूवत नहीं कुर्ब की तो कोई इत्तेहा नहीं नबूवत बिल्कुल भी लाइन से एक अलग चीज है उसमें भी कुर्ब के अल्लाह के मदारिज ये चीजें हज़रत मुजद्दिद अल-फिस्तानी रहमतुल्लाह अलैहि मक्तूबात शरीफ में और इब्ने अरबी रहमतुल्लाह ने फतूहात मक्किया में इसका जिक्र किया है खैर वो तो एक अलग मौजू है लेकिन हज़रत मूसा अलैहिस्सलाम जहां तक पहुंचे उस कुर्ब में तो उन्होंने कहा आपको देखना चाहता हूं तो ये कुर्ब का एक ताल्लुक है इंसान महसूसात का इतना आदी है कि चाहता है जिसकी इबादत करे उसको देखे उसको छुए उसके मुताबिक कोई बात सुने अब ये शिर्क से निकल के सहाबा किराम रज़ी अल्लाह आहिस्ता आहिस्ता इस्लाम की तरफ आ रहे थे अल्लाह ताला ने इंसान की रियायत की अल्लाह ने कहा कि मेरा हाथ तुम्हारे हाथों के ऊपर है अल्लाह ने कहा मेरी आंखों के सामने तुम अल्लाह ताला ने फरमाया मैंने आदम अलैहिस्सलाम को पैदा किया अपने दोनों हाथों से ये सारी जो आयात है ना ये लोगों को उस माहौल से जो निकल रहे थे आहिस्ता आहिस्ता एक तरह उनको समझाने के लिए की चीजें कि ये चीजें वगरना हकीकत में अल्लाह बहुत बुलंद वाला है कि उसके हाथ किसी मखलूक के हाथ से मिलते हो या उसके उसका या उसका चेहरा है मुबारक किसी मखलूक के साथ मिलता हो उसका चेहरा है जो उसने फरमाया तो यहां पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये शैतान ये जो है सूरज के तुलू होता है शैतान के सींगों से तो इसलिए कि इंसान महसूसात का आती है अब जब महसूस चीज नहीं मिली अल्लाह इसने कहा कहां है जवाब मिला कोई संत नहीं उसने कहा अल्लाह ताला के हाथ में तुम्हारे हाथ में जैसे नहीं उसका अल्लाह ताला जगह पे आपका कोई जगह खुदा के लिए मुतायन नहीं तो फिर करें क्या हजरत मूसा अलैहि सलाम की कौम जब निकली ना भीड़ है कुलजम को क्रॉस किया उन्होंने सामने पहुंचे बुत था तो कहने लगे इजे अल्लाह ना इलाह तमाल पा लिया हमें भी ऐसे ही खुदा बना दे इसका मतलब यह नहीं है कि उन्होंने कुफ्र किया इसका मतलब यह है कि उन्होंने एक ऐसे खुदा के लिए तमन्ना का इजहार किया जो इंसान महसूस कर सके ये बहुत आसान इसका हल है वरना ये मानना पड़ता है माज अल्लाह के से मूसा अलैहि सलाम की कौम काफिर हो गई थी जुमला कह के बड़ी मुश्किल बात है तो उन्होंने कहा कोई महसूस चीज होनी चाहिए इंसान महसूसात से अकल शऊर उस इन चीजों को हासिल करता है अब यहां पर शैतान दिखाता था लोगों लोग देखते थे सूरज को उनके दिमाग में डालता था कि देखो ये खुदा हजरत इब्राहिम अलैहिस्सलाम की कौम इसी में अटक गई ना वो सूरज की परस्तिश करते थे चांद की करते थे सितारों की करते थे जब ये डूबते रहे इब्राहिम अलैहिस्सलाम ने कहा मैं तो भी इनको इनकी खुदाई का कायल थी तो डूबने वाली चीजें तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उस मंदिर की तरफ इशारा फरमाया तो इतनी बड़ी थी वो कुर्रा आंख का जब तुलू होता है तो यसजुद लहुल कुफार कुफार से सजदा करते हैं इसलिए देखो अमर उस मौके पर नमाज नहीं पढ़ी दोपहर को तहजीद में सजदा करते हैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम दोपहर को भी मना कर दिया शाम को सजदा करते हैं आपने उससे भी मना कर दिया यहां सिर्फ एक जगह जैसे कि शाह साहब रहमतुल्लाह ने किया है क्योंकि वो मतलब मिसाल देना चाहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने रोका कि सजदा नहीं करना क्यों क्यों नहीं सजदा करना नमाज के लिए तो सारा जायज होना चाहिए हिकमत बयान कर दी कि देखो काफिर सजदा करते हैं तुम में और काफिरों में की मुशाबहत ना हो जाए बस सजदा बाब तहरीम और कभी कभी शरीयत ये करती है कि वो तहरीम खुदा के दीन को बदलना इस बाब को बंद करती है فقول عمر رضی اللہ عنہ جیسے عمر رضی اللہ عنہ کا یہ کہنا لمن ارادہ ان یسل النافلت بالفریضہ اس انسان کے لئے جو نفل نماز کو پر نماز کے ساتھ بنا رہے تھے حضرت عمر رضی اللہ عنہ کا بحاظہ حلق من قبلكم بحاظہ حلق من قبلكم تم سے جو پہلے تھے نا من قبلكم تم سے جو پہلے تھے وہ اسی لئے ہلاک ہو گئے تھے فقال النبي صلى الله عليه وسلم رسول الله صلى الله عليه وسلم اصاب الله بك يا ابن الخطاب خطاب کے بیٹے اللہ تعالیٰ تمہیں اس پہ مطلب جزائے خیر دے تمہیں بالکل ٹھیک بات یہ جو واقعہ کی طرف شاہ صاحب رحمت اللہ نے اشارہ کیا ہے ایک صحابی تھے ابو رمسا کیا نام تھا ان کا تینوں نام ان کے لیے گئے ابو رمسا عام طور پہ روایات میں آتا ہے ابو داؤد وغیرہ کی ایک جگہ آیا ابو امیہ اور تیسری جگہ آیا ابو ریحہ یہ اس وقت الغابہ وغیرہ میں ابو ریحہ ان کا نام ذکر کیا گیا ہے اصل نام کیا تھا کسی کو معلوم نہیں ابو رمسہ رضی اللہ عنہ کی روایت کی آئی ہے انہوں نے کیا کیا وہ کہتے ہیں کہ میں نے نماز پڑھی رسول اللہ صلی اللہ علیہ وسلم کے پیچھے اور پہلی صف میں ابو بکر اور عمر رضی اللہ عنہ بیٹھے ہوئے رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پر منع کر دیا تھا کہ پہلی صفوں میں چھوٹے صحابہ کرام رضی اللہ عنہ جو عمر کے اعتبار سے چھوٹے تھے یہ نہ کھڑے اور آپ نے فرمایا ان میں سے پہلی صفوں میں میرے پیچھے وہ لوگ ہونے چاہیے جو نہایت عقل مند ہیں باشعور ہیں تاکہ مجھے دیکھیں اور امت تک یہ روایات پہنچائیں یہ مراد کی آن حضرت صلی اللہ علیہ وسلم کہ آپ نے فرمایا میرے قریب وہ لوگ نماز پڑھا کریں اور پھر رسول اللہ صلی اللہ علیہ وسلم کے پیچھے کھڑے ہونے کی ہر ایک کی ہمت بھی نہیں ہوتی تھی پہلی صف میں جا کر کھڑا ہو جائے یہ عمر ابن میمون رحمۃ اللہ علیہ تابعی ہیں اور وہ کہتے ہیں کہ حضرت عمر رضی اللہ عنہ کے زمانے میں میں جوان ہو گیا تھا اور دو سال تک مسجد نبوی میں میں پہلی صف میں کھڑا نہیں ہو سکا حضرت عمر رضی اللہ عنہ کی وجہ کیونکہ ان کا اتنا روک تھا کہ ڈر لگتا تھا پہلی صف میں ان کی نظر ہوتی تھی کون کھڑا ہو کے سامنے تو رسول اللہ صلی اللہ علیہ وسلم کا بھی روک تھا تعلق تھا ایسا ماننا تو وہ صحابہ رضی اللہ عنہ میں بڑے دانشمند عقل مند لوگ آخری جب زندگی کا دور آیا ہے وفات سے دو تین سال پہلے یہی لوگ کھڑے ہوا کرتے حضرت ابوبکر عمر رضی اللہ عنہ وغیرہ یہ کھڑے تھے تو ابو رمسہ رضی اللہ عنہ کہتے ہیں کہ میں نے کیا کیا رسول اللہ صلی اللہ علیہ وسلم نے فرض پڑھائے ابو رمسہ رضی اللہ عنہ کی روایت سے طویل उसमें आया है कि उन्होंने कहा लोगों मैं तुम्हें नमाज पढ़ाऊं जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ाई थी फिर उन्होंने कहा इसी तरह पढ़ाई थी फिर उन्होंने कहा देखो जिस तरह मैं मुड़ के तुम्हारी तरफ बैठ गया हूं ऐसे ही रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बैठे थे और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ फरमा थे जिक्र वगैरह कर रहे थे और मैं खड़ा हो गया उसी जगह पर नफल पढ़ने के तो उमर से अल्लाह उठे और उन्होंने मुझे कंधों से पकड़ लिया और मुझसे कहा भाई बैठ ये जो पहली कौमें तबाह हुई है ना ये इसीलिए हुई है कि उन्होंने फर्ज और नफल में कोई दरमियान में फासला नहीं किया खुलासा उस सारी गुफ्तगू का ये है कि पहली कौमें इसलिए तबाह हो गई कि फर्ज और नफल में ये लोग तमीज नहीं कर सके तो नतीजा ये कि नफल को भी फर्ज के दर्जे में ले आए तो आहिस्ता आहिस्ता इबादतें भारी होती गई जब भारी होती गई तो फिर कौन करता इसकी बेहतरीन मिसाल वो है कि इमाम मालिक रहमतुल्लाह अलैह ने कहा कि तुमने से कोई आदमी भी ईद उल फितर के बाद छह रोजे होते हैं ना शवाल के उन्होंने कहा फौरन ना रखो मना किया उन्होंने लोगों ने कहा क्यों उन्होंने कहा तुम छह रोजे रखोगे शवाल को आइंदा आने वाले 36 रोजे रखा करेंगे तो ये आहिस्ता आहिस्ता इसी तरह होता है कि नफल और फर्ज में जब तमीज बाकी नहीं रहती तो आदमी शरीयत को बोझ महसूस करता है कि इतना शरीयत बोझ है इसको क्या करना है तो इसीलिए ये नफल और फर्ज का तस्तुमर रजी अल्लाह की हिकमत को समझते थे उन्होंने उसके अबू हमजा रजी अल्लाह को कहा भाई ऐसे ना करो कि ये इसीलिए दबाव है कि फर्ज और नफल में उन्होंने तमीज नहीं तो उन्हें बिठा दिया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अताब अल्लाह बिकयब सत्ता सत्ता के बेटे ये बहुत अच्छा काम तुमने किया है तो ये शाहब रहमतुल्लाह ये कह रहे हैं कि कभी कभी दीन के बिगाड़ का खतरा होता है कि तहरीफ हो जाएगी दीन कुछ का कुछ हो जाएगा लोग उनको कुछ से कुछ करने लगेंगे तो फिर उस मौके पर बज़ाहिर इबादत होती है लेकिन रोक दिया जाता है कि इसमें फर्क होना चाहिए फर्ज और नफल में तो उमर रजी अल्लाह ने इस हिकमत को समझ कर उसको रोक दिया वो रिमता की अल्लाह को नमाज में और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उमर रजी अल्लाह ने ठीक किया है इसका मतलब यह है कि शरीयत के कामों में हिकमत हुआ करती अब वो रिमता रजी अल्लाह पूछते उमर रजी अल्लाह से या उमर रजी अल्लाह चुप करके कहते बैठ जाओ तो लाजमन उनके जहन में सवाल पैदा होता कि क्यों बिठा रहे मैं नमाज ही तो पढ़ रहा हूं वजह क्या वो वजह जो है ना हिकमत हजरत उमर रजी अल्लाह ने कह दिया उनका लिहाजा मन कफलिको तुम में से जो तुमसे पहले थे इन कफलिको तुमसे जो पहले थे वो इसीलिए हलाक हो गए थे कि उन्होंने इबादतों में दर्जाबंदी छोड़ दी थी कि कौन सी इबादत किस दर्जे की है उसे किस मुकाम पर रखना है तो ऐसे ना करो कि फर्ज और नफल मिल जाए ये शाह साहब रहमतुल्लाह अलैह ने बयान की दो मिसालें और भी हैं आइंदा इंशाअल्लाह ताला